अब देखिए कि आयत 32 में जो बात है कि वमल हयातु दुनिया इल्ला लाइबुं व लहुं वलद्दारुल आखिरतु खैरुल लज़ीना यत्तकून अफला ताकिलून। इस आयत के आखिर में आप एक चीज़ देखें कि अफला ताकिलून, यहाँ से ही आप नोट करना शुरू कर दें। इसी टॉपिक की आयतें आगे आएंगी इंशाअल्लाह ताला, सूरत हामीम सजदा में आएंगी, सूरत ज़ुमर में आएगी। आप फील करेंगे कि जहाँ भी दुनिया और आखरत का तकाबुल है वहाँ आखिर में अक़ल की बात की गई है, मज़हब की बात नहीं की गई, तकवा की बात नहीं की गई। इससे क्या पता चलता है कि दुनिया के मुकाबले में आखरत की बेसबाती जो है ये अक़ल से ही पता चल जाती है। हर दिन लोगों को दुनिया से जाते देखते हैं और वहाँ जाके क्या किसके साथ हो रहा है अगर कोई इसको ना भी देख सके ना मान सके, लेकिन ये तो बहरहाल पता चल जाता है कि दुनिया से हम जाने वाले हैं। और जब तक एक इंसान संजीदा नहीं होता उसको आखरत की तैयारी करने का मौका ये दुनिया देती भी नहीं है। अल्लाह के नबी ने जो बात कही कि मोमिन के लिए दुनिया कैदखाना है और काफिर के लिए बाग है, आप इसको हल्का सा अगर देखना चाहें तो आप कहीं भी जाते हैं तो आपका रवैया जो होता है ना वो इस चीज़ को मुंतखब करता है। जैसी आपकी सोच होती है ना वैसा आपका रवैया होता है। मसलन आप पिकनिक पर जाएँ तो घर से ही सोच के जाएंगे ना पिकनिक पर जाना है, बिल्कुल मूड चेंज हो जाएगा। किसी पार्टी में जाना हो उसकी तैयारी उसकी चीज़ें उसका सब कुछ सोच बदल जाएगी ना। इसी तरह आप इम्तिहान के लिए जाएं, मुख्तलिफ सोच होगी ना, तो बस जो सोच होगी ना वैसी ही ज़िंदगी होगी। जिन लोगों को ये दुनिया फन प्लेक्स लगती है और जिन लोगों को ये सब कुछ लगता है कि ये दुनिया में आके मौज मस्ती खेल कूद और खाना पीना है, वो तो फिर इस दुनिया के साथ वही मामला करेंगे जो आज कर रहे हैं कि जो करना चाहो कर लो और ज़िंदगी इसी चीज़ का नाम है और तुम अपने आप को जैसा भी समझोगे। और इसके अलावा जो लोग इसको इम्तिहान समझेंगे वो मेहनत करेंगे। मोमिन जो होता है ये शरीयत के खूंटे में बंधा हुआ होता है जबकि काफिर शरीयत की पाबंदियों से आज़ाद ज़िंदगी बसर करता है। मोमिन की ज़िंदगी एक पाबंद ज़िंदगी है, उसको सारी एंटरटेनमेंट और उसका सारा फ़न जो है वो आखरत पे मूव किया गया होता है। तो हम सब अपने आप को चेक करें कि क्या मैं दुनिया को एक खेल ही तो नहीं समझ रही। ख़ास तौर पे आप देखिए कि बच्चों को इस तरह की आयतों के ज़रिए से आप बड़े अच्छे छोटे छोटे लफ्ज़ों के अंदर जुमलों के अंदर बता सकते हैं कि देखो बेटा हम इस दुनिया में इसलिए आए हैं, क्या मकसद है, फिर उनको छोटी छोटी मिसालें दें। तो अगर वो आपसे कहेंगे हमारे फ्रेंड्स तो ये करते हैं, हमारी दोस्तों को तो इस बात की इजाज़त है और हमारी ये और वो, तो उसके बाद आप देखें कि फिर इसके नतीजे में फिर वो उनको देखना छोड़ देंगे जब उनको ये पता चल जाएगा कि हमारा मामला आगे का है। हाँ, काफिर के लिए ये दुनिया एक बिग पार्टी टाइम हो सकती है, ईट ड्रिंक एंड बी मैरी, हाँ यू ओनली लिव्स वंस या यू ओनली यंग्स वन, कि ज़िंदगी और जवानी तो एक ही बार आनी है। तो अल्लाह ताला ने यहाँ बता दिया कि इस दुनिया में रहते हुए आखरत को सामने रखो। आपने फरमाया कि अगर कोई समंदर के पानी में अपनी उंगली डबोए तो उंगली को जो पानी का कतरा लगेगा वो दुनिया है, और वो समंदर जिसका कोई किनारा नहीं उसके अंदर आप देखिए कि क्या कुछ है, वो वाली चीज़ है जिसको आप आखरत कहते हैं। इसी को अगर हम समझ लें तो समझ आ जाएगी। और लाइबुन और लहुन की जो बात है ना ये बता रही है कि ये दुनिया एक डमी दुनिया है, धोखा है, मेक बिलीव है, मताउल गुरूर है। जैसे आपने कभी कोई कॉस्ट्यूम पार्टी देखी होगी, लोग मुख्तलिफ किस्म के कॉस्ट्यूम्स पहन लेते हैं, फिर जब खेल ख़त्म हो जाता है तो सब अपने असल पे वापस आ जाते हैं। इसी तरह मौत की सूरत में हम सब के ये कॉस्ट्यूम उतरने वाले हैं जो आज हमने इस दुनिया में पहने हुए हैं, और स्टेज ड्रामे के बाद करेक्टर्स की असल शक्ल सामने आती है कि वो कौन थे कहाँ थे। इसी तरह क़्यामत के दिन हम सब की असल दिखने वाली है। फिर वहाँ बिलाल और हुबाब ये ग़ुलामों की शक्ल में नहीं बादशाहों की शक्ल में होंगे, फिर पता चलेगा कि मुफलिस कौन है और अमीर कौन है। कई नेकियों को लेके आने वाले वहाँ मुफलिस हो जाएंगे जब अपनी नेकियाँ उन लोगों में बढ़ती हुई देखेंगे जिनको तकलीफ़ दी, जिनको ताने दिए, जिनकी गीबत की। अल्लाह के नबी ने फरमाया कि अक्लमंद वो है, अपने आप को चेक करें साथी, कोई ऐसा जुमला सुने फौरन ख़ुद को सोच लिया करें क्या मैं हूँ, कौन है अक्लमंद कि जो अपने नफ्स का मुहासबा करता रहे और बकदर ज़रूरत रिस्क पर राज़ी हो जाए, होते हैं, और मौत के बाद के लिए सब कुछ लगा दे। आज के दौर में इसको अक्लमंदी कहते हैं कि बेवकूफ़ी, कहेंगे लो ये क्या बात हो गई, ये कौन सी अकल है। अल्लाह के नबी ऐसे लोगों को अक्लमंद कहें तो कैसे हो सकता है कि दूसरे लोग फिर जो कह रहे हैं वो ठीक हो। एक और रिवायत का ख़ुलासा है कि अद्दुनिया मलऊनुम व मलऊनुम मा फ़ीहा, सारी दुनिया अल्लाह की रहमत से दूर है यानी लानत ज़दा है, और जो कुछ इसमें है वो भी मलऊन है, मगर अल्लाह की याद और आलिम और तालिब इल्म, यानी तीन चीज़ें जो अल्लाह की लानतों से बची हुई हैं, अल्लाह की याद, इल्म सीखने वाला और इल्म सिखाने वाला। आगे देखते हैं आयत नंबर 33 को। क़द नअलमु इन्नहु लयहज़ुनुकल लज़ी यक़ूलूना फ़इन्नहुम ला युकज़्ज़िबूनक, हमको मालूम है कि आपको गम में डालती हैं इनकी बातें, बस गम न करें ये आपको नहीं छुटलाते, बल्कि वलाकिन ज़ालिमीन बि आयातिल्लाही यजहदून, लेकिन ये ज़ालिम तो अल्लाह की आयतों का खुद ही इनकार करते हैं। और साथ ही आपको तसल्ली दे दी कि वलक़द कुज़्ज़िबत रुसुलुम मिन क़ब्लिका, और अलबत्ता तहक़ीक छुटलाए गए रसूल आपसे पहले भी। क्या किया उन्होंने? फ़सबरु अला मा कुज़्ज़िबू, बस वो सब्र ही करते रहे उस पर जो वो छुटलाए गए, वह ऊज़ू और जो वो तकलीफ़ दिए गए। कब तक ये सारा मामला रहा? हत्ता अताहुम नसरुना, यहाँ तक कि हमारी मदद उनके पास पहुँच गई। किनके पास? रसूलों के पास। वला मुबद्दिल ली कलिमातिल्लाह, और नहीं कोई बदल सकता अल्लाह की बातों को। और ये बात कितनी सच है कि वलक़द जाअक मिन नबइल मुरसलीन, और बेशक पहुंच चुकी आपको खबर या हालात पता चल गए आपको रसूलों के। दो आयतों में बात वही है जो नूह अलैहिस्सलाम से लेकर क़यामत तक के मुबल्लिगीन हक तक पेश आती है। और वो क्या कि जूँ ही आप लोगों की इस्लाह की कोशिश करते हैं, लोग आपके लिए परेशान हो जाते हैं, तकलीफ़ें देते हैं, बात करते हैं। अल्लाह के नबी को जो ये कहा गया कि आपसे पहले भी रसूल छुटलाए गए लेकिन उन्होंने सब्र किया, क्या मतलब अल्लाह के नबी सल्लम को अपने छुटलाए जाने का गम था? नहीं, एक सच्चे दाए दीन और अल्लाह के रसूल को कभी ये गम नहीं होता कि मुझे छुटलाया, बल्कि उनको गम ये होता है कि मुझे छुटला कर इन्होंने अपनी आखिरत ख़राब कर ली। बहुत फ़र्क है। क्यों? फ़र्क क्या है कि जब रसूल को छुटलाने का गम होगा ना कि मुझे छुटलाया मेरी ज़ात को, तो उसमें अपनी ज़ात की फ़िक्र होगी, लेकिन इनके इंजाम की ख़बर का फ़िक्र करके उनका गम लग गया। रसूल अपनी ज़ात को इतना अहम नहीं समझते कि अगर हमें छुटला दिया तो बस अब हमारी बेइज्जती कर दी, वो सेल्फ पिटी का शिकार नहीं होते। इसके बरक्स जब लोग गलत काम करते हैं तो उनको ये गम होता है कि इनको सज़ा होगी। इसकी एक बहुत बड़ी दलील इसी आयत में मौजूद है। अगर आप लफ्ज़ देखें ना, लयहज़ुनु का, अलबत्ता हुज़न में डालती है आपको, हाज़ारु नून रूट देख चुके हैं ना, हुज़न गम में डालती है। या ये नहीं कहा गया कि क़द नअलमु इन्नहु लयग़दबु, गज़ब का लफ्ज़ नहीं है, क्योंकि जिस बंदे को अपनी ज़ात के छुटलाए जाने का गम होता है ना, उसको गुस्सा आता है, कच्चा खा जाऊँ, चीख जाऊँ, फिर वो शोर मचाता है, वो फिर उनको मुक्के कस के दिखाता है, वो उनके ऊपर चीखता और चिंघाड़ता है कि देखा इन्होंने मुझे छुटलाया है। हालांकि दूसरे का हुज़न दूसरे का गम होता है। इससे एक दाई दीन की सच्ची खैरख्वाही पता चलती है। शायद उस्ताद और शागिर्द के नाते से हम इसको ना समझ सकें, या दाई दीन और जिन लोगों को मदऊ किया जाता है उनको ना समझें, माँ बच्चे के नाते से आप बहुत अच्छी तरह समझ सकती हैं। कितनी ही माएँ ऐसी होंगी जिनके बच्चे जवान होंगे, कभी आप सोचें कि कभी जवान बच्चा या बच्ची माँ के आगे बोले तो माँ होने के नाते आपका उस वक़्त क्या हाल होता है? मानती हूँ कि गुस्सा आ सकता है, गज़ब का शिकार होते हैं, लेकिन जो मैं फ़ील करती हूँ, मुझे इसका अंदाज़ा तो नहीं, लेकिन जो मैं फ़ील कर सकती हूँ कि माँ को इस पे गुस्सा आने की बजाय कि इसने मुझे कुछ कहा है, ये गम लगा होता कि ये जहन्नुमी बन जाएगी, ये मेरे आगे बोल के अपना आप ख़राब कर रही है, इसने मुझे छुटलाया, अब इसका अंजाम बुरा होगा। ये है वो सच्ची खैरख्वाही जो रसूलों के दिलों में उम्मतियों की होती थी। तो अल्लाह ताला कहते हैं कि आप इनके इस हाल पे ना तो गुस्से में आए अल्हम्दुलिल्लाह, अब गम करना भी छोड़ दे। क्यों? कि गम बंदे से काम करने की ताकत छीन लेता है। हम जितने ज़्यादा डाउन फील करते हैं डिप्रेशन में, उतना कभी नहीं करते। खुशियों में हम भाग भाग के भी काम कर लेते हैं तो हम नहीं थकते, और जिस चीज़ में हमारा दिल आ जाता है हम बीमार हैं तो भी करते हैं और कहते हैं नहीं ज़्यादा सेहत महसूस हो रही है। रोज़े में करते हैं तो और ज़्यादा एनर्जी फील होती है, और जिस चीज़ को हम अपना गम और हम नहीं बनाते, बस एक जिम्मेदारी समझ के या एक बोझ समझ के करते हैं, तो वो चीज़ें हमें थकाने लगती हैं। तो पता क्या चला कि जब किसी चीज़ के अंदर दिल आ जाता है तो फिर वो चीज़ बंदे का हम बन जाती है। और याद रखिए, जब तक अल्लाह का दीन हमारे ख्वाबों का हिस्सा ना बन जाए, सोते सोते में भी हम रातों को भी यही काम ना कर रहे हों, अल्लाह का दीन हमारे हर दुनिया के गम पे भारी ना हो जाए, हर खुशी पे भारी अल्लाह का दीन ना आ जाए, तब तक हम उस मकसद को पा नहीं सकते जो रसूलों का मकसद था। दीन का काम करने वाले बहुत से होते हैं, अच्छे हालात हैं काम किया, हर दर्जे के होते हैं। ये भी याद रखिए कि इस काम के कई दर्जे हैं। मतलब मैं कई ऐसी क्लासेस को जानती हूँ, पिछले 8-10-12 साल से चल रही हैं अल्हम्दुलिल्लाह मस्जिदों में, वंस अ वीक क्लास है। क्यों? इससे ज़्यादा अफोर्ड नहीं कर सकते, हफ्ते में एक ही दिन आ सकते हैं। फिर क्या हुआ, अब समर आ गया, 1 महीने या 2 माह की छुट्टियाँ दे दी, क्योंकि भाई इससे ज़्यादा नहीं आ सकते, ठीक है। रमज़ान आए, छुट्टियाँ दी, कोई मौका आ गया, टीचर पढ़ाने वाले को कहीं जाना आना पड़ गया, 2 महीने की छुट्टी। अब हुआ क्या कि 10 साल से वो कोर्स चल रहा है, क्लास चल रही, और वहाँ जाके अभी 8-10 पारे हुए। ठीक है, जो कर रहा है अल्लाह ताला कबूल करे, लेकिन तब्दीली का अमल इतना स्लो अगर हो जाए कि वो बीच में इतने पॉजेस लेने लगे, तो याद रखे तब्दीली नहीं आती। तब्दीली का अमल फौरी और क्विक होता है। कपड़े का रंग रंगना हो, आप एकदम उसको रंग में डाल के खूब जोश दिलाएंगे, आप देखेंगे रंग बदल जाएगा। और जिस चीज़ को आप बार बार गर्म करें, फिर ठंडा कर दें, फिर गर्म करें, फिर ठंडा कर दें, बताएं वो सालन पकेगा? उस हंडिया का क्या कहना, सुबह उठ के चढ़ा दें, फिर 1 घंटे बाद, आधे घंटे बाद बंद कर दें, फिर 2 घंटे ठंडी रही, फिर जाके चूल्हा जलाएं, अभी चूल्हा जला, ज़रा पतीली गर्म हुई, हल्का सा सेक लगा, फिर आपको कोई काम याद आ जाए, फिर बंद करके आप वो काम करने चले जाएं, बताएं एंड के ऊपर रात के वक्त क्या पका होगा? या तो वो वैसी ख़राब हो गई होगी, बार बार ठंडी गर्म हो गए। दिलों का भी यही हाल है। इसलिए किसी काम के अंदर अपने दिल को लगाने के लिए बंदे को उसको अपना मिशन बनाना पड़ता है। फिर हालात जैसे भी हों, गर्मी है या सर्दी है, रमज़ान है या समर है, फिर तो रहेगा। सेहत है तो बीमारी, बंदा बीमारी में आके बैठ जाए, एक लफ्ज़ नहीं समझ आ रहा, नहीं सुना जा रहा, फोकस नहीं हो रहा, लेकिन वो कह नहीं, अल्लाह मैं आके बैठ गया हूँ, मैंने इस काम को छोड़ना नहीं है, नहीं लिख सकूँगा बैठ के सुन लूँगा, नहीं बैठ सका मैं टेक लगा लूँगा, टेक नहीं लगेगी मैं पीछे जाके लेट जाऊँगा, लेकिन मैं इसको छोड़ूंगा नहीं। इस तरह से जब काम होता है ना, फिर हत्ता अता हम नसरुना, और रसूलों के साथ जो अल्लाह की मदद के वादे थे वो इसी शर्त के साथ थे कि लोग हर हाल में काम करेंगे, हर बात में उनका मामला होगा। मैंने देखा है कि दौरे कुरान के बाद जो एकदम चेंज आती है ना इंसान के अंदर, बहुत दिल खुल जाते हैं। उसकी वजह भी यही है कि वो कंटिन्यूस होती है चेंज। लोग जान पे खेल के भी आ जाते हैं, नहीं आ रहे घर से सुन रहे होते हैं, क्योंकि उन्होंने सुना है। जब एक दफ़ा पूरे कुरान से गुजरते हैं ना तो दिल खुल जाता है, और बार बार बीच में सिलसिले टूटते हैं तो उससे ख़राबी होती है। और ये बात सिर्फ नबियों तक नहीं थी, वला मुबद्दिल लिकलिमातिल्लाह, और नहीं बदलती अल्लाह की बात, कल भी यही थी आज भी यही है। बाकी रह गई बात, ये जो आपको झुठला रहे हैं, आप अपने आप को जुल्म कर रहे हैं, तो अल्लाह ने इनका हाल सूरत अराफ़ में खोल दिया। इंशाल्लाह अगली सूरत में आप उन सारी कौमों के किस्से पढ़ेंगे जिन्होंने नबियों को झुठलाया। तो दोनों आयतों पे इकट्ठी हम बात कर रहे हैं कि जो झुठलाता है वो नुकसान अपना करता है। ला युकज़्ज़िबू नका, हालांकि वो झुठला रहे थे लेकिन अल्लाह कह रहे ये आपको नहीं झुठला रहे। वलकिन ज़ालिमीन बिआयातिल्लाह यजहदून। यहाँ एक और खूबसूरत नुक्ता देखिएगा, पीछे बात हुई अल्लाह के नबी को झुठलाने की, आगे बात आ गई कि अल्लाह की आयतों को झुठलाते हैं। ये क्या बात है? इसके बारे में आपको मैं एक हदीस का थोड़ा सा एक कोटेशन बताना चाहूँगी। एक मौके पे अबू जहल अल्लाह के नबी सल्लम के पास आया, कसम खाई, कहने लगा बिला शुबा मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम सच्चे हैं, उन्होंने उम्र भर कभी झूठ नहीं बोला, लेकिन बात यह है कि कबीला कुरैश की एक शाख बनु कुसई में सारी खूबियाँ और कमालात जमा हो जाएँ, बाकी कुरैश खाली रह जाए, इसको हम कैसे बर्दाश्त करें? यानी तासुब आ गया कि उनका ख़ानदान तो इतना आगे बढ़ गया कि एक नबी उनमें उठ गया और हमारे ख़ानदान में एक नबी भी नहीं है। झंडा बनी कुसई के हाथ ही में हरम में हुजाज को पानी पिलाने की अहम खिदमत इनके हाथ में है, बैतुल्ला की दरबानी और उसकी कुंजी इनके हाथ में है। अब अगर नबूवत भी हम इन्हीं की तस्लीम कर लें تو باقی قریش کے پاس کیا رہ جائے گا؟ بات واضح ہو رہی ہے؟ یہ مسئلہ تھا ابو جہل کا۔ اللہ کے نبی کو برا نہیں کہتے تھے؟ آج بھی لوگ ایسی کہتے ہیں، آپ کو پتا ہے؟ لوگ کہتے ہیں نہیں آپ تو بری نہیں ہیں، بس آپ دوسروں کی باتوں میں آ گئی ہیں، نہیں اصل میں آپ کی برین واشنگ ہو گئی ہے، اور اصل میں پتہ کیا ہے کہ آپ کو کسی نے پڑھا دی ہے پٹی، ورنہ آپ دل کی بڑی اچھی ہیں۔ آج بھی لوگ قرآن کی طرف آنے والوں کو یہی کہیں گے کہ نہیں آپ ایسے ہی ہیں۔ اب جب بار بار کوئی جھٹلائے تو بندہ ایک دم سیلف ڈاؤٹ کا شکار ہوتا ہے کہ واقعی بھی میں ہی غلط کر رہا ہوں، تو ایسے موقع پہ ڈر ہوتا ہے اس بات کا کہ کہیں لوگ یہ چھوڑ نہ دیں۔ اسی طرح ایک بڑا اور دلچسپ قسم کا واقعہ آتا ہے نبی صلی اللہ علیہ وسلم کے بارے میں۔ احنس بن شریق ایک شخص تھا، اور اسی طرح کچھ اور لوگ بھی تھے، تو ان لوگوں نے ایک موقع پہ اس بات کی قسم کھا لی کہ ہم آج کے بعد اللہ کے نبی صلی اللہ علیہ وسلم کا کلام نہیں سنیں گے۔ غم کیا تھا کہ ہم سردار اگر سننے لگ گئے تو پھر عام پبلک تو فوراً سنے گی۔ پہلے آتے جاتے تھے کبھی، جب اللہ کے نبی صلی اللہ علیہ وسلم قرآن پڑھ رہے ہوتے تھے حرم کے اندر بیٹھ کے، تو یہ بھی آ کے بیٹھ جاتے تھے، مزہ ان کو بڑا آتا تھا، دل ان کا پگھل جاتا تھا۔ لیکن جب دیکھا کہ ہم سردار آ کے بیٹھ جاتے ہیں تو دوسرے تو ہمیں ہی دیکھ رہے ہوتے ہیں، تو پھر کہا کہ کیا کریں۔ لہٰذا ایک تو احنس بن شریق، ایک ابو جہل، اور ایک تیسرے جو ہے اگر میں بھول نہیں رہی تو ابو سفیان، جبکہ ابھی کفر پہ تھے، ان تینوں نے ایک ایگریمنٹ کیا کہ بھئی آج کے بعد ہم نہیں سنیں گے، ختم کا ٹھیک ہے بات لی۔ اب رات ہوئی نا، تو اللہ کے نبی رات کی کچھ گھڑیوں میں جا کے حرم میں قرآن پڑھا کرتے تھے، تو ان کے دل میں نا جس وقت تڑپ پیدا ہوئی، ارج ہوئی، تو ابو جہل کے دل میں آیا کہ چلو میں سنوں، کہیں گا میں دوسروں کو نہیں بتاؤں گا، کسی کو کیا پتہ چلا میں سننے گیا تھا، رات کی گھڑی میں چلتا ہوں۔ جا کے چھپ کے حرم میں ایک جگہ بیٹھ گیا، آپ کا قرآن سنتا رہا۔ یہی خیال باقی دونوں کو بھی آیا۔ اب یہ دونوں بھی جو تھے چھپ کے چھپ کے گئے، ہوا کیا کہ جا کے وہاں تینوں جب وہاں سن کے نکلے تو تینوں کی ملاقات ہو گئی۔ وہ جیسے کسی کی بات میں نے کہیں سنی کہ بعض دفعہ بیٹا باپ سے اور باپ بیٹے سے چھپ کے صدمے میں جاتا ہے اور باہر دونوں کی ملاقات ہو جاتی ہے۔ اب جب تینوں کی ملاقات ہوئی تو تینوں نے ایک دوسرے کو ملامت کی، کہا کہ یہ کیا کر رہے ہو، خدا کے بندوں اگر تم آنے لگ گئے تو یہ تو سارے ہی آنے لگ جائیں گے جو سیدھے سادھے بھولے بھالے لوگ ہیں، تو اللہ تعالیٰ اس قسم کی باتوں کی بات کر رہا ہے۔ اور اصل ان کا غم نبی صلی اللہ علیہ وسلم نہیں تھے، اصل غم یہ تھا کہ ہماری شاخ کا بندہ کیوں نہیں، ہمارے قبیلے کا بندہ کیوں نہیں، تو اللہ تعالیٰ کہہ رہے ہیں چھوڑ دو۔ اور یقین کریں آج بھی یہی تعصب ہے لوگوں میں، چونکہ بہو نے یہ بات کہہ دی ہے تو میں ساس ہوتے ہوئے اس کو کیوں مانوں، یہ تو میں نیچے پڑ جاؤں گی، اور ساس اچھی بات کر دے تو بہو کا نام لیتی ہے۔ تو اصل بات پتہ کیا ہے، جس کو تڑپ نہیں ہوتی نا، آپ اس کو کتنا ہی کچھ دے دیں اس کو کبھی نہیں لینا۔ کبھی کسی نے، کسی بیمار شخص نے جس کی درد سے جان نکل رہی ہے، جس کو اپنی موت کی فکر لگ گئی ہے، کبھی یہ کہا کہ یہ ڈاکٹر کیوں مجھے دوائی دے رہا ہے، اس لیے میں نہیں جاؤں گا اس کے پاس، اس نے اپنا کلینک اس جگہ روڈ کے اس طرف کیوں بنا لیا، ادھر کیوں نہیں بنایا، میں نہیں جاتا۔ جس کو بیماری کا غم ہے وہ تو جائے گا، اس کی بھلا سے، اس نے کرسی سرخ رنگ کی رکھی ہے کہ نیلی رکھی ہے، پیلی رکھی ہے، وہ آپ کے جی چونکہ اس نے فلاں ملک سے نہیں پڑھا تو اس سے کیوں پڑھا ہے، نہیں۔ اس سے پتہ کیا چلتا ہے کہ جن کو نہیں ماننا ہوتا وہ نہیں مانتے۔ اب اس کے بعد تھوڑی سی شدت کے ساتھ اللہ تعالیٰ بات کر رہے ہیں۔ اللہ کے نبی کے اندر اتنا درد تھا کہ جھٹلانے والوں کو بھی آپ چھوڑنا نہیں چاہتے تھے، آپ ان کی بھی ہدایت کی دعائیں اور ان کے معجزوں کی بات کرتے تھے۔ تو ہوتا کیا تھا، جیسا کہ پیچھے کئی بار ذکر ہوا کہ سورت الانعام جو ہے یہ مکی دور کے آخری دور کی سورت دکھتی ہے، کہ جس میں بار بار معجزوں کا مطالبہ ہوتا تھا، اور یہ لوگ اس طرح کی باتیں کرتے تھے کہ کہیں سے ہمیں معجزہ ملے۔ اللہ تعالیٰ کو پتہ تھا کہ یہ معجزے مانگ کے بھی نہیں مانیں گے، لہٰذا اللہ تعالیٰ نے نہ دیے۔ تو اب اگلی آیتوں میں اللہ کے نبی کو تھوڑا سا شدید انداز میں کہا، وَإِن كَانَ كَبُرَ عَلَيْكَ، اور اگر بوجھل پڑتا ہے آپ پر، یعنی اگر آپ کو یہ بات بڑی لگتی ہے، بہت مشکل لگ رہی ہے، گراں ہو رہی ہے آپ کے اوپر، کیا ارادہم، ان کا اعراض کرنا، یعنی ان کا ان محفلوں میں نہ آنا، ان کا ان باتوں کو نہ سننا، ان باتوں کو نہ ماننا، آپ کو بہت برا لگ رہا ہے، آپ کے دل میں ان کی بڑی ہمدردی ہے، تو جائیے پھر، فَإِنِ اسْتَطَعْتَ، پھر اگر آپ کر سکیں، اگر آپ سے ہو سکے، کیا اَن تَبْتَغِيَ نَفَقًا فِي الْأَرْضِ، تو ڈھونڈ لائیے ایک سرنگ زمین میں سے۔ نفق وہی ہے جسے لفظ منافق ہے، ٹنل، ایک جگہ سے نکلیں اور دوسری طرف جائیں اور دوسری طرف سے نکل جائیں، تو کہا پھر آپ جائیں اور ایک سرنگ ڈھونڈ لیں زمین میں، او سُلَّمًا فِي السَّمَاءِ، یا کوئی سیڑھی آسمان کی طرف لگا لیں۔ مراد کیا ہے کہ سرنگ لگا کے جائیں اور زمین کے اندر سے کوئی معجزہ لے آئیں، جیسے کہ یہ لوگ کہا کرتے تھے کہ زمین کے اندر سے کوئی چشمہ ابل آئے، और दूसरा इनका ख्याल क्या था कि आसमान से हमारे ऊपर कोई सोना चांदी बरसे। कहा आप हर मुमकिन तरीका इख्तियार कर लें और जाइए और इन दोनों जगह से मौजज़े ले आइए। फ़तातियहुम बिआयतिन, फिर ले आए इनके पास कोई निशानी, कोई मौजज़ा ले आए, जो आप लाना चाहें। लेकिन याद रखिए, वलौ शा अल्लाहु लजमअहुम अलल हुदा, और अगर अल्लाह चाहता तो जमा कर देता इनको हिदायत पर। लिहाजा फ़ला तकूनन मिनल जाहिलीन, बस आप जाहिलों में ना हो जाएं, नादानों में ना हो जाएं। इससे क्या पता चलता है? देखिए कि अल्लाह के नबी सल्लम की ज़रा पोजीशन को आप महसूस करें। जैसे हमारी ज़ुबान में कहते हैं ना कि चक्की के दो पार्टों में पिसने वाली कैफियत है। एक तरफ कुफार के मुतालबात थे मौजज़ात के, दिन ब दिन शिद्दत इख्तियार कर रहे थे, ये मौजज़ा दिखाएँ, ये बात मान लें, हमारी ये शर्त मान लें, अच्छा हम ये कह रहे हैं, ये कंडीशंस को पूरा कर लें कर लें कर लें। और दूसरी तरफ ये था कि अल्लाह ताला का मौजज़ा ना दिखाने का इरादा। ऐसे वक्त में अल्लाह ताला फिर नबी को कह रहे हैं कि देखे मैंने तो मौजज़ा नहीं दिखाना। और इससे पता चलता है कि नबियों के हाथ में मौजज़े नहीं होते। लोग तो आज बीबियों के हाथ में मौजज़े रखे हुए, औलिया अल्लाह के हाथ में करामात और मौजज़ात रखे हुए, नहीं। अल्लाह ताला कह रहे हैं कि कोई मौजज़ा नबी भी नहीं दिखा सकता जब तक मैं ना चाहूँ। बात यह है कि जो लोग मौजज़े देखकर और कुछ लोग ऐसे चीज़ें देख दिखा के दीन की तरफ आते हैं ना, तो उनका दीन में आना सॉलिड नहीं होता। असल में यहाँ एक बहुत ही खूबसूरत असूल निकल रहा है, और वो क्या कि ईमान कोई जबरी सौदा नहीं है, ईमान दिल के अंदर उठता है। देखिए अल्लाह ताला ज़बरदस्ती लोगों की गर्दनें झुका देता, लजमअहुम अलल हुदा, अल्लाह ताला ये नहीं करता। अल्लाह चाहते हैं अपनी अकल और अपने इरादे के साथ झुके। होता क्या है कि जिन लोगों के कंधों पे नबियों के जाने के बाद दीन का बोझ आने वाला होता है ना, बोझ को आप कह लें एहसास, जिनके हाथ में अल्लाह ताला ने दीन का ऑनरेबल काम देना होता है, जिसको आप एक अमानत कह लें। आपके पास सोने की एक पुड़िया हो और आप उस खरे को तो नहीं उठा के दे देंगे ना, आप उसको देंगे जो बहुत ट्रस्टवर्दी होगा, जो स्ट्रांग होगा, जो बहादुर भी होगा। कहीं खुदा ना खास्ता कोई चोर उसके हाथ से वो चीज़ लेने लगे तो वो डिफेंड भी करे, उसको आप सोने की पोटली देते हैं ना। किसी कमज़ोर ढीले ढाले लापरवाह को आप नहीं देंगे, और किसी ऐसे कमज़ोर शख्स को भी नहीं पकड़ा देंगे कि जो डिफेंड ना कर सके। तो बस यहीं से मिसाल ले लें कि सोने की एक पोटली आपके मेरे लिए तो कीमती शायद हो जाए, अल्लाह का दीन इससे कितना ही कीमती होता है। अल्लाह का ये फ़ैसला है कि जिनके हाथ में उसने दीन का कीमती ख़जाना देना होता है ना, उनके लिए अल्लाह चाहते हैं कि ये अपने अंदर से उठे, इनके बाद सेल्फ कन्विंशन का शिकार हो, कन्विंस हों। ज़बरदस्ती क्या आपको एक मौजज़ा दिखाया और आपके सुभान अल्लाह ला इलाहा इल्लल्लाह हम मुसलमान हो गए, मौजज़े का असर ख़त्म हुआ, आपका दिल चला गया। अल्लाह मज़बूत कंधों पे दीन की इमारत को रखना चाहते हैं, मज़बूत बुनियादों पे ये काम करना चाहते हैं। और जो लोग दलील की बुनियाद पे हक़ की तरफ आते हैं ना, वो फिर अल्हम्दुलिल्लाह जम चुके होते हैं। कभी आप बिल्डिंग बनने का मंज़र देखा करें, मैंने उसे बहुत सीखा है। अब देखिए कि हमारे मुल्कों में जब बिल्डिंग बनती हैं, पहले उसके अंदर सीमेंट डालते हैं, फिर पानी डालते हैं, फिर ज़रा जब छतें डलती हैं तो उस पर खूब पानी डालते हैं, कहते हैं कि ये पानी पी लें, फिर उतनी चीज़ें सख्त हो जाती हैं, क्योंकि बाद में अगर कभी थोड़ा पानी आया तो क्रैक्स नहीं आएंगे। बिल्कुल दीन के लिए भी अल्लाह ताला बंदे के दिल के अंदर ऐसे सीमट की तहें लगाता है, यानी इल्म की सूरत में, फिर अंदर पानी डालता है, फिर उसको देखता है, छटकता फटकता है, इस तरह देखता है कि क्या किसी मुश्किल में ये पलट तो नहीं आएगा। इसके बरक्स आप देखिए जो शोबदाबाजी होती है ना, दुनियावी मार्के और बड़ी बड़ी चीज़ें, मसलन आप देखिए कि एक शख्स झूठ बोल रहा है, अब वो झूठ में बहुत सारे रंग डाल सकता है, लोगों को हंसाने के लिए, रुलाने के लिए, अपनी खैरख्वाही दिखाने के लिए। आप कह सकते हैं कि रंग अमेजी कर देगा, एम्ब्रॉयडरी कर देगा झूठ के अंदर। उसकी कोशिश क्या है कि हर मुमकिन लोग मुझे मान जाएं। मसलन आज के एडवर्टाइजमेंट, चीज़ में कोई खूबी है कि नहीं है, आप उसको उछलते कूदते सर्विंग में पेश करने में इतनी खूबसूरत करके दिखाते हैं मीडिया पर कि लोग लेने की कोशिश कर लें। इसके बरक्स याद रखिए और अपनी ज़िंदगी का मोटो बना लें कि सच के अंदर मुबालगा नहीं आ सकता, वो हक के साथ पेश किया जाता है। हक का ये गोल नहीं है कि लोग उसको माने, माने या ना माने, हक को फ़र्क नहीं पड़ता। जिस दिन आप अल्लाह का काम ये नियत लेके घर से निकल गए ना कि आज जो 100 लोग मेरे आगे बैठे हैं इनको मनवा के आऊँगा, तो आप उन 100 की ख्वाहिशात पर उस हक को बदल देंगे। कोई एक सवाल कर देगा, ये जो मसला आपने बताया है बात तो ठीक है, لیکن آج کے دور میں تو نہیں ہو سکتا. آپ اگر یہ سوچ لے کے گئے نا کہ یہ مان کے اٹھے تو آپ کہیں گے ہاں ویسے آپ کہتی تو ٹھیک ہے, چلیں کوئی بات نہیں, آج کے دور میں پھر تھوڑی سی اس میں کمی کر لیتے ہیں. ذرا آپ اس کو خوش کر کے مطمئن کر کے بیٹھیں گی تو ادھر سے ایک اور سوال آئے گا کہ ہم تو دیکھیں ویسٹرن کنٹریز میں رہتے ہیں اور پھر ہمارے لیے تو یہ مسئلے ممکن نہیں. آپ ایک دم ڈر جائیں گے, ہائے اگر میں نے نو کہہ دیا تو یہ تو پریشان ہو جائیں گے. آپ کہیں گے ہاں ہاں نہیں ٹھیک کہہ رہی ہیں, آپ ان ملکوں میں رہتے ہوئے آپ کچھ بھی کر لیں. اور بات قرآن سنت کی کرنے کے بعد جب یہاں سے اس کمرے سے باہر جائیں گے نا تو اس ایک حق میں لوگوں کو منوانے کے لیے کئی جھوٹ ڈل چکے ہوں گے. اسلام اس کو نہیں مانتا, ورنہ لکم دینکم ولی دین والی آیت اترنے کی ضرورت ہی نہیں تھی. یہ سارے مطالبے تو مکہ والوں نے کیے تھے. آپ سیرت پڑھیں گے انشاءاللہ آپ کا دل کھل جائے گا. اللہ کے نبی ہم آپ کو سردار مان لیتے ہیں, آپ کی سب سے خوبصورت عورت سے شادی کر دیتے ہیں, ساری دولت آپ کے دروازے کے آگے لگا دیتے ہیں. ایک دفعہ ہمارے ان بتوں کو سجدہ کر لیں, ان کو کچھ نہ کہیں, نہ کریں سجدہ, صرف ان کو برا بھلا کہنا چھوڑ دیں. مت کہ لات منات عزر یوگ یبوس یا پنجتن پاک جو ہمارے, ان کو نہ چھیڑیں آپ, ایک اللہ کی توحید بیان کرتے رہیں. نہیں, لا کا لفظ پہلے ہے پھر الہ الا اللہ. تو بات کا خلاصہ کیا ہے کہ کوئی مانتا ہے تو مانے, نہیں مانتا تو نہ مانے. ہاں یہاں یہ جو بات ہے نا فلا تکونن من الجاہلین, کہ نبی آپ جاہلوں میں نہ ہوں, تو اس کو اللہ کے نبی کے لیے اگر آپ دیکھیں تو اللہ کے نبی صلی اللہ علیہ وسلم کی جہالت کی بات کیوں ہے؟ نعوذ باللہ کہ آپ جاہل تھے. تو یہاں جاہل کا لفظ چاہیے جذباتیت کے معنوں میں, جذباتی نہ ہوں. خیر خواہی اچھی چیز ہے, خلوص اچھا چیز ہے, مگر جب وہ جذباتیت اصولوں سے ٹکرانے لگے تو اس کو چھوڑ دیجئے. یعنی مراد یہ کہ آپ ان کی محبت میں اتنا آگے نہ بڑھ جائیں کہ غلط حمایت کرنے لگیں. جیسے شوہر بھی بیوی کو کہہ سکتا ہے کہ تمہیں بچے سے محبت ہے تو ہوگی, لیکن اس محبت میں اب تم اتنی نہ آگے بڑھ جاؤ کہ اس کی غلط چیزوں پہ حمایت کرنے لگو. تو اصل میں اس میں بھی اللہ کے نبی صلی اللہ علیہ وسلم کی امت کے ساتھ محبت کا اظہار ہے کہ کس طریقے سے اللہ تعالیٰ ان ساری چیزوں کو کرنا چاہتا ہے. تو اللہ تعالیٰ ہم سب کو بھی یہاں اپنا محاسبہ کرنے کی توفیق دیتا ہے. اور آپ دیکھیے کہ ایک آخری بات ان آیتوں پہ کر کے آگے چلتے ہیں کہ چند رسومات کو دین سمجھ کے اس کو ادا کر لینا اور چند کلمات کے تلفظ کو دہرا لینا, یہ اسلام نہیں ہے. ہم مسلمان جو اسلام کس کو سمجھ کہتے ہیں جس میں بس یہ چار چیزیں آتی ہیں. اسلام ایک انقلاب کا نام ہے, ہماگیر انقلاب, جو روح قلب اور شعور اور احساس کی پرانی دنیا کو گرا کر ایک نئی دنیا کو تعمیر کرتا ہے. اور انقلاب فقط اسی وقت ہو سکتا ہے جب کوئی بندہ اپنی مرضی سے خوب سوچ سمجھ کر اس نظریہ حیات کو قبول کرے. اس لیے اللہ تعالیٰ پھر لوگوں کو آزاد چھوڑ دیتے ہیں کہ آؤ تو اپنی خوشی سے آؤ, نہیں آتے تو نہ چھوڑو. ورنہ اللہ تعالیٰ کی شان تو کیا ہے کہ وہ چاہے تو سب کو ہی بلال جتنا متقی کر دیں, ان کے جتنا ایمان کر دیں. اسی لیے اب آگے اگلی آیتوں میں کچھ آیات میں اللہ تعالیٰ بتا رہے ہیں کہ آؤ آپ کو بتا دوں کہ کون مانتا ہے, معجزے دکھا دو, پڑھا دو, لکھا دو, سکھا دو, مانیں گے کون؟ انما یستجیب الذین یسمعون, بے شک قبول تو وہی کریں گے جو سنتے ہیں. آپ کہتے ہیں سارے سنتے ہیں, نہیں, یہ سننا کانوں کی آنکھوں کا نہیں, دل کی آنکھوں کا سننا ہے. چہرے کے کانوں سے نہیں سنتے بلکہ دل کے کانوں سے سنتے ہیں. ایک سننے کے جو ریسپٹرز ہیں وہ ہمارے سر پہ لگے ہوئے ہیں کانوں کی صورت میں, لیکن بہت ساری چیزیں یہاں سے اندر جانے کے باوجود بھی سنی نہیں جاتی, کیونکہ اندر وہ جو ایک جس کو آپ کہہ سکتے ہیں نا اٹینشن, توجہ, وہ والا اعلیٰ کام نہیں کرتا. کیا ایسا نہیں ہوتا کئی دفعہ کوئی کتنی بات آپ کے سامنے کر رہا ہوتا ہے, آپ کچھ اور ہی کر رہے ہوتے ہیں, وہ پوری بات کر کے پوچھتا جی بتائیں, تب کہتے ہیں کیا کہا میں تو سنا ہی نہیں. تو ذہن جب تک نہیں لگتا, اللہ تعالیٰ کہتے ہیں کہ یہ وہ لوگ ہیں جو سن کے مانیں گے. اور یہاں یستجیب کا معنی قبول کرنے کے معنوں میں بھی ہے کہ آپ کی اس دعوت کو اور ان معجزات کی باتوں کو سننے دیکھنے کے باوجود بھی قبول وہی کریں گے جو غور سے سنیں گے. اور باقی رہ گئے والموتا اور مردے, موتا میت کی جمع ہوتی ہے, یب اسہم اللہ, اللہ ان کو دوبارہ اٹھائے گا, ثم الیہ یرجعون, پھر یہ اسی کی طرف لوٹائے جائیں گے. مردے کون سے مردے؟ دو طرح کے مردے. اس صورت انعام میں آپ ایک چیز بہت دفعہ دیکھیں گے کہ یہاں زندگی اور موت کا بہت ذکر ہے. لیکن اکثر زندگی اور موت سے مراد یہ جسم کی زندگی اور موت نہیں ہے بلکہ روحانی زندگی اور موت ہے. روحانی طور پہ زندہ کون ہے؟ جو نبیوں کی دعوت کو مان جائے، کتاب کی دعوت کو مان جائے، اور اسی طرح اس کے اپوزٹ روحانی طور پہ مرد ہیں. تو اللہ سبحانہ تعالیٰ فرماتے ہیں کہ یہ لوگ نہیں سنیں گے، یہ جسمانی مردے جو ہیں یا روحانی طور پہ مردہ ہو چکے ہیں یہ نہیں سنیں گے، اور مردوں کو اللہ زندہ کرے گا، جو قبروں میں موجود ہیں ان کو بھی اللہ زندہ کرے گا، اور جنہوں نے آج بات نہ سنی ان کو بھی زندہ کرے گا. ثم الیہ یرجعون، پھر اسی کی طرف لوٹ کے جانا ہے. آپ غم نہ کریں، صرف آپ ان کے ساتھ وہی باتیں نہ کریں کہ جس سے یہ مان جائیں، ان کو بات پہنچا دیں اور اس کے بعد آگے چلیے. آپ دیکھیے کہ یہاں جو لفظ ہے نا، نہ سننے رہا، ابھی شاید کو اگر آپ جسمانی مردوں پہ کر لیں تو قبروں میں جو لوگ فوت ہو کے جا چکے ہیں وہ ان کو بھی یہاں دیکھ لیجئے کہ وہ نہیں سنیں گے، مردے نہیں سنتے. چند مواقع پہ اللہ کے نبی صلی اللہ علیہ وسلم کی زندگی میں معجزانہ طور پہ مردوں نے سنا، جس میں بدر کے لوگوں کا اشارہ ہے، یا اسی طرح چند اور باتیں. اس کے علاوہ قرآن اور سنت اس پہ بار بار یہ بات بتاتے ہیں کہ مرنے والے نہیں سنتے. لیکن افسوس کی بات ہے کہ جسمانی مردوں سے مانگنے والے لوگ وہ ہیں جو روحانی مردہ ہو چکے. جس کی روح مردہ ہو جاتی ہے نا، وہی قبر پہ جا کے کسی سے کچھ مانگے گا، باقی تو اس کو کچھ نہیں ملے گا. تو مومن الحی سے مانگتا ہے اور مشرک مردوں سے مانگتا ہے. اور دوسری ایک اور بات یاد رکھیے کہ مردہ سنے یا نہ سنے، اس کے باوجود ان سے دعا مانگنے کا کوئی بھی ہمیں ثبوت نہیں ملتا. کوئی سن بھی لے مثال آپ کی بات، اب دنیا میں کئی لوگ آپ کی بات سنتے ہیں تو نہیں مانتے نا. تو بات کا خلاصہ کیا ہے کہ وہ سنیں یا نہ سنیں، مانگنا پھر بھی ان سے نہیں ہے. ثم الیہ یرجعون. پھر آیت 37 میں فرمایا وقالو، اور انہوں نے کہا لولا نزل علیہ آیت من ربہ. دیکھیے پھر وہی دھان کے پان، پھر معجزہ، کیوں نہیں اتری کوئی نشانی اس پر اپنے رب کی طرف سے. قل ان اللہ قادر علی ان ینزل آیہ، کہہ دیجئے کہ اللہ قادر ہے اس پر کہ وہ نازل کرے کوئی نشانی. ولیکن اکثرہم لا یعلمون، لیکن ان میں سے اکثر نہیں جانتے. مانگتے رہو نشانیاں، جس کو معجزہ دیکھنا وہ اس کائنات کو دیکھ لیں، خود ہی اللہ کو پہچان لیں گے. اور جنہوں نے کائنات کو دیکھ کر رب کو نہیں پہچاننا، تو پھر معجزے دیکھ کر بھی رب کو نہیں پہچانیں گے. روایات میں آتا ہے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کا ایک رشتہ دار تھا، اسلام سے بہت قریب تھا، انکلائنڈ تھا، لیکن کہنے لگا کہ اگر آپ کو ان معجزہ دکھا دیں تو پھر تو میں فوراً اسلام قبول کر لوں گا. تو اللہ کے نبی نے فرمایا کہ میں تو نہیں کر سکتا. تو یہ بات سن کے پھر پلٹ گیا، کہنے لگا اس کا مطلب کہ پھر آپ رسول ہی نہیں اور اسلام سے دور ہو گیا. تو اس کا اشارہ دیا گیا کہ ایسے لوگ جو کسی معجزے کی وجہ سے بیٹھے ہوئے ہیں، پھر ان لوگوں کو چھوڑ دیجئے، یہ نہیں مانیں گے، ان کے نصیب میں ہدایت ہی نہیں ہے. اس لیے فرمایا ان کو چھوڑو، آگے چلو. وما من دابت فی الارض، اور نہیں ہے کوئی چلنے والا زمین میں، یعنی مراد کے ہر چلنے پھرنے والا، پرندے، چرندے، دابا دبیب سے ہے، کریچر کے معنوں میں انگلش میں لفظ، یعنی کوئی بھی موونگ کریچر دنیا میں جو بھی ہے. نمبر ایک، ولا طائرین یطیر بجناحیہ، اور نہ کوئی پرندہ جو کہ اپنے دونوں بازوؤں پہ اڑتا ہے. مراد یہ ہے، سادہ اس کا ترجمہ کیا ہے، کہ دنیا میں موجود ہر کریچر، مخلوق، کیڑے مکوڑے اور ہر پرندہ، وہ کیا ہے؟ الا اممم امثالکم، یہ تمہاری ہی جیسی امتیں ہیں. امم جو لفظ ہے نا، یہ امت کی جمع ہے، اردو میں ہم بہت سنتے ہیں نا لفظ امت، تو اس کی جمع امم. مراد کیا ہے کہ جیسے تم انسانوں کے گروہ ہیں، اسی طرح ان کے بھی گروہ ہیں. اللہ نے انسانوں کو کچھ چیزیں دی، ان کو بھی دی ہیں. ما فرطنا فی الکتاب من شیء، ہم نے نہیں چھوڑی کوئی چیز کتاب میں، یعنی ہر چیز کی لکھت پڑھت کر لی ہے. لہٰذا ثم الی ربہم یحشرون، پھر اپنے رب کی طرف اکٹھے کیے جائیں گے. یہاں بہت ہی دلچسپ باتیں ہمیں مل رہی ہیں. پہلی بات یہ ہے کہ جس طرح ہم انسانوں کی کالونیز ہیں نا، ہمارے گروہ ہیں، ہم گورے، کالے، پنجابی، پاکستانی، انڈین، اس طرح کے ناموں میں بٹے ہوئے نا، تو اللہ سبحانہ تعالیٰ فرماتے ہیں کہ اسی طرح پرندوں کی بھی قسمیں، اور جانوروں کی بھی ہیں، ان کی بھی فیملیز ہیں۔ اب یہ نہیں پتہ کہ ان کی شادیاں ہوتی ہیں اور اتنی ہی دھوم دھام سے ہوتی ہیں جتنی ہماری ہوتی ہیں، اور اس کا بھی کوئی ثبوت نہیں کہ پرندے بھی مہندی اٹھا کے لے کے جاتے ہیں، تھال سے جاتے ہیں کہ نہیں، اور بکریوں کی بھی مائیاں بھی بابے ہوتے ہیں کہ نہیں، لیکن بہرحال ان کا خاندان ہوتا ہے۔ بنیادی تقاضے جو انسانوں کے اندر ہے وہ ان کے اندر بھی ہیں، مثلاً کھانا، پینا، سونا، سیکس اور اسی طرح کی کچھ اور چیزیں۔ فرق تھوڑا سا جو پڑتا ہے وہ کیا ہے کہ انسانوں کو اللہ تعالیٰ نے جو شریعت دی ہے نا، وہ کہاں سے آئی؟ جو ہم اس وقت پڑھ رہے ہیں اللہ کی توفیق سے، کتابوں کی صورت میں، قرآن کی صورت میں، حدیث کی صورت میں۔ لیکن جانوروں کی شریعت جو ہے نا، اللہ تعالیٰ نے ان کی فطرت کے اندر انگریو کر دی، ان کی فطرت میں گھڑی ہوئی ہے۔ مثلاً آپ دیکھیں کہ بکری کی باتیں کرتے ہیں، چلیں بکری ہے نا، اس کی شریعت میں گوشت حرام ہے، بکری گوشت نہیں کھائے گی، اس کی شریعت میں لکھا ہوا ہے۔ یہ کہاں ہے؟ اللہ نے اس کی انسٹنکٹ میں ڈال دیا، اس کے لاشعور میں ڈالا۔ جیسے آپ نے پیچھے سورت مائدہ میں اتنے احکامات سنے پڑھے، اب آپ اس کو یاد رکھنے کی کوشش کریں گے ہر موقع پہ جب بھی سچویشن کریٹ ہوگی۔ جانوروں کو سننا پڑھنا نہیں پڑتا، وہ خود ہی ان کی میموری میں ہے۔ اب ہوا کیا کہ جب بکری پہ گوشت حرام ہوا، آپ دیکھ لیں کہ بکری مرتے مر جائے گی بھوک سے، گوشت نہیں کھائے گی، اور اگر آپ کھلانے کی کوشش کریں گے تو شاید وہ بکری سے کچھ اور بن جائے گی، وہ بکری نہیں رہے گی۔ انسان کیسے ہیں؟ یعنی جانور مر جاتے ہیں لیکن حرام کے قریب نہیں جاتے۔ اور انسانوں کا حال دیکھ لیں، نبیوں کے ذریعے سے، وحی کے ذریعے سے ان کے پاس اتنی خوبصورت چیزیں آتی ہیں، پھر بھی پھسل پھسل جاتا ہے۔ ایک دوسرا فرق بھی ہے کہ انسان کے پاس اختیار ہے، بات کو سن کے مانے یا نہ مانے، لیکن جانوروں کے پاس اختیار نہیں ہے، مطلب اس کے پاس چوائس ہی نہیں ہے کہ وہ گوشت کھائے کہ نہ کھائے۔ اسی وجہ سے پھر انسانوں کے لیے اجر ہے یا گناہ ہے، اور جانوروں کے لیے یہ بھی نہیں ہے۔ پھر ایک تیسرا دونوں کے اندر تقابل دیکھیے کہ انسان بھی ہجرت کرتے ہیں اور جانور بھی ہجرت کرتے ہیں اپنے گروہوں کے ساتھ۔ جانوروں کی ہجرت کیسی ہوتی ہے؟ ویدر سے ریلیٹڈ ہوتی ہے۔ گرمیوں میں ایک علاقے میں جاتے ہیں پرندے، تو سردیوں میں دوسرے علاقے میں آ جاتے ہیں۔ جہاں کھانا کھونا نہیں ہوتا وہاں سے چلے جاتے ہیں، اور جہاں کچھ ہوتا ہے وہاں آ جاتے ہیں۔ آپ ایک روٹی کا ٹکڑا ڈال کے دیکھیں، تھوڑی دیر میں سارے کبوتروں کو وہ بلا کے لے آئیں گے، چڑیا کو لے آئیں گے۔ کچھ دن آپ کھانا ڈالنا چھوڑ دیں، آپ کی بالکنی میں وہ آئیں گے نہیں، ٹھیک ہے؟ اس کے برعکس انسان سے کیا مطلوب ہے کہ صرف روزی روٹی کے لیے نہ ہجرت کر کے ایک جگہ سے دوسری جگہ آؤ، بلکہ اپنے روحانی تقاضوں کے لیے بھی ہجرت کرو۔ پھر اسی طرح ایک اور چیز ہے، اور وہ کیا کہ جانور اس دنیا کے لیے بنائے گئے جبکہ انسان آخرت کے لیے بنایا گیا۔ یہ جو لفظ ہے نا یحشرون، اس سے پتہ چلتا ہے کہ قیامت کے دن انسانوں کی طرح جانور بھی قبروں سے اٹھائے جائیں گے۔ حدیث میں آتا ہے کہ اگر جانوروں کو اسی طرح اپنے اعمال کا حساب دینا ہوتا جیسا کہ انسانوں کو دینا ہے، تو تم کوئی موٹا جانور نہ پاتے۔ سوچئے انسانوں کی غفلت کا حال کیا ہے۔ آپ نے فرمایا مگر انسانوں کی غفلت کا حال کیا ہے وہ دیکھ لے۔ اللہ اکبر۔ آپ دیکھیں کہ جانور بھی کھاتے پیتے گھر بناتے ہیں، اگر انسان کا بھی یہی کام ہوا تو پھر اس کے اور اس میں فرق کیا رہ گیا؟ عقل کا فرق ہے۔ اللہ نے انسان کو وزڈم دی، ریزننگ کرنا سکھایا۔ اسی طرح ابو ہریرہ کی ایک روایت ہے کہ قیامت کے دن تمام جانور اور پرندے دوبارہ زندہ کیے جائیں گے، پھر ان میں سے جس نے کسی دوسرے کے اوپر ظلم کیا ہوگا، یعنی ایک بے سینگ، یعنی وہ بکری جس کے پاس سینگ نہیں تھا، اس نے اگر دوسری بکری کو ٹکر ماری ہوگی، تو اللہ تعالیٰ اس بکری کو سینگ دے گا اور اس کو کہے گا آج تم بھی اس کو مار لو، اور جب وہ دونوں برابر پہ آ چکے ہوں گے تو اللہ تعالیٰ ان دونوں کو کہے گا کہ اب کنتی ترابا، یا جو بھی ان کو ہوگا کہ اب تم مٹی بن جاؤ، ان جانوروں کو مٹی بنا دیا جائے گا۔ یہ منظر دیکھ کر کافر وہاں کہیں گے، جس کا تذکرہ وَيَقُولُ الْكَافِرُ يَا لَيْتَنِي كُنْتُ تُرَابًا، اس منظر کو دیکھ کے کافر کہے گا کاش میں بھی کوئی بکری ہوتا یا کوئی جانور ہوتا، اور آج مجھے مٹی کا ڈھیر بنا کے چھوڑ دیا جاتا۔ اللہ اکبر۔ اس سے پتہ چلتا ہے کہ کتنی زیادہ ایک دوسرے کے حقوق کا خیال رکھنا چاہیے، اور اس کے بارے میں انسان کو فکر رکھنا چاہیے۔ اور آخری آیت میں پھر اللہ تعالیٰ انسان کو مخاطب کرتے ہیں، کہتے ہیں کہ دیکھ لو یہ سب تو اپنے رب کے آگے جائیں گے، تم بھی جاؤ گے، لیکن انسانوں میں سے اکثر کا حال کیا ہے؟ کہ والذین کذبوا بآیاتنا، اور وہ لوگ جو چھٹلاتے ہیں ہماری آیتوں کو، صم و بکم، گونگے ہیں اور بہرے ہیں، فی الظلمات، اندھیروں میں ہیں. یہ ہے ایسے انسانوں کی کہانی، دنیا کی باتیں خوب کرتے ہیں مگر جب خالق کی بات کا موقع آتا ہے تو گونگے ہو جاتے ہیں، حق بات کا موقع آتا ہے تو گونگے ہو جاتے ہیں، اور دنیا کی باتیں خوب بڑھ چڑھ کے سنتے ہیں. شیطان کی یہ باتیں خوب سنتے ہیں لیکن اللہ کی بات کو سننے سے پہلے ان کے کان بہرے ہو جاتے ہیں. اور پھر ظلمات، اندھیروں میں، جہالت کے اندھیرے، کفر کے اندھیرے. میں سوچتی ہوں کہ کسی ماں کے گھر میں گونگا بہرا بچہ پیدا ہو جائے تو ان کا کیا حال ہوگا. ایسے لوگ دیکھے گئے ہیں، ساری نعمتیں ہونے کے باوجود خود کو بے نعمت والا کر لیتے ہیں، رو رو کے دکھی، ماں بھی بیمار، باپ بھی بیمار، کہہ جی بچہ بولتا نہیں، سنتا نہیں، سب کچھ ہے، کھاتا ہے، پیتا ہے، کھیلتا ہے، عقل مند ہے، لیکن ماں بوڑھی ہو گئی بچے کے غم میں. کیا یہی غم ہمیں اپنا اور اپنی اولادوں کا لگتا ہے اس وقت جب ہم دین کے معاملے میں سمم بکمن ہیں؟ کسی کا بچہ اسکول نہ جائے، پڑھے لکھے نہ، چار لفظ نہ انگلش کے بولنے آتے ہوں، یا اس کو ذرا کوئی اچھی بات نہ کرنی آتی ہے تو ماں باپ کو شرم آتی، کہتے ہیں ہاں اس کا کیریئر کیا بنے گا. لیکن ہمارے بچے، ہماری نسلیں قرآن اور حدیث سے سمن بکمن ہیں. غم آتا ہے؟ ہمیں اپنے آپ کو دیکھیں، دوسروں کو چھوڑ دیں. ابھی کیا میں اپنے اوپر غم کھاتی ہوں اس بات کا کہ آج تک میں نے یہ قرآن کی بات نہیں سنی؟ مجھے یہ پتہ ہی نہیں تھا کہ بکریوں کا بھی حساب ہوگا، مجھے یہ نہیں پتا تھا کہ بکریوں کی بھی شریعت ہے. سنی سنائی باتیں اور ہوتی ہیں، اور علم کے ساتھ تعلق جڑنے کے بعد وہ باتیں اور رنگ سے سمجھ آتی ہیں. تو یہاں اللہ تعالیٰ غفلت کے پردوں سے چاک کرتے ہیں. کیسے لوگ؟ مَن یشاء اللہ یضلل، جسے چاہے اللہ اسی کو گمراہ کر دیتا ہے. یہ کیسے؟ جو خود گمراہ ہونا چاہتا ہے نا، اللہ اس کو پھر گمراہ کر دیتا ہے. دیکھیے کہ اللہ تعالیٰ بندے کی طلب کے مطابق اس سے معاملہ کرتے ہیں. جس بندے کے دل میں ہدایت کی طلب ہوتی ہے نا، اللہ تعالیٰ اس کو ہدایت دے دیتے ہیں، اور جس کے دل میں طلب نہیں ہوتی اللہ اس کو اٹھا کے پھینکتے ہیں. یہ تو آپ اور میں بھی کرتے ہیں. ہمارے ہاں ایک جملہ معروف ہے کہ جہاں چاہ نہیں وہاں راہ نہیں. جس چیز کی آپ کو چاہت نہیں ہوتی نا، آپ اس کا راستہ بھی نہیں پوچھتے. جس نے مسجد میں جانا ہی نہیں، وہ کیوں پوچھتا پھرے گا بھی مسجد کو کون سا راستہ جاتا ہے؟ اور جس نے کبھی سینما گھر نہ جانا نہ وہ گیا، پھر وہ کیوں پوچھے گا کہ بھائی سینما کو کون سی گلی جاتی ہے؟ جو سیدھا راستہ چاہتا ہے اللہ اس کو سیدھا راستہ دکھا دیتا ہے، اور جو الٹے راستے پہ چلنا چاہتا ہے تو اللہ کا یہ قانون نہیں کہ اللہ تعالیٰ اس کو الٹے راستے سے سیدھے راستے پہ لے آئے. وَمَن يَشَيَّجْعَلْهُ عَلَىٰ صِرَاطِ مُسْتَقِيم، دعا کرنے کی ضرورت ہے کہ اللہ ہمارے دل میں ہدایت کی طلب لگا دے، تڑپ لگا دے. ہم اس قرآن کے سفر پہ چلتے چلتے کہیں مڑ کے پھر دنیا کو بڑھانے کے سفر میں نہ لگ جائیں کہ کل مر جائے تو پرسوں کوئی پوچھنے والا نہیں. ایک ڈگری ہماری قبر میں نہیں جائے گی، کوئی ایک ڈگری. آپ دیکھیے کہ ایک شخص ساری زندگی پڑھے امریکہ میں، خوب انگلش بولے، لکھے، سمجھے، وہاں سے اٹھا اور کسی نے اس کو چائنا بھیج دیا کسی کام کے سلسلے میں. ایئرپورٹ پہ لگے ہوئے ایک سائن بورڈ کو بھی وہ نہیں پڑھ سکے گا جو چائنیز زبان میں ہوگا. ٹیکسی نہیں ہائر کر سکتا وہ، کیونکہ اس کو چائنیز نہیں آتی. بھائی کہاں گئی آپ کی پڑھائی؟ آپ نے 15 سال 20 سال لگا کے ماسٹر کیا، آپ نے اپنے آپ کو اسپیشلائز کیا، صرف زمین کے ایک ٹکڑے سے ہجرت کر کے دوسرے پہ آپ آئے تو وہ ساری زبان ختم، اللہ یہ کہ آپ کسی کو ہائر کریں اور وہ آپ کو چائنیز زبان سکھا دے. تو ذرا سوچیں کہ اس زمین پہ رہتے ہوئے ایک جگہ سے دوسری جگہ آئے تو ہمارا یہ علم بیکار ہو گیا، تو جب اس دنیا سے نکل کر اگلے جہان میں جائیں گے تو یہ ڈگریاں کہاں آئیں گی؟ رینگولر کی ڈگری لے لیں، 4 PhD ملتے ہیں تو پھر رینگولر ہوتا ہے، اور دنیا میں 4-5 لوگوں کے سوا کسی کے پاس یہ ڈگری نہیں ہے. یا اللہ آپ کچھ اور ہو گئے ہوں تو میں نہیں جانتی، لیکن وہ چیز جو صراط مستقیم پہ لینا چاہتا ہے لاتی ہے. وہ तभी मिलेगी जब आखिरत में आएगा इंसान दुनिया को रखे। आप कहेंगे फिर दुनिया ना सीखे, ना पढ़े, ना जाएं स्कूलों में, सारे कॉलेज यूनिवर्सिटियाँ बंद हो जाएं। हरगिज़ हरगिज़ ये मुराद नहीं है। कभी भी अल्हम्दुलिल्लाह आपको शुरू से लेके आज तक और आखिर तक कभी इसकी दावत नहीं देंगे। और वो क्या है, करना क्या है कि इसकी कीमत पे नहीं करना, इसको छोड़ के वो नहीं करना, इसको प्रायोरिटाइज़ करें, इसके साथ जो चलता चले। 10 साल वाली तालीम 15 साल में हो जाए कर लें, लेकिन इसको नहीं छोड़ना कि 5 साल मैंने इसको लगाने हैं। हम जब इसकी कीमत पे वो लेते हैं तो वो भी नहीं आती। आप मान लीजिए इस किताब के तो जो मौजूदात मैंने देखे हैं शायद आपने भी नहीं अभी देखे होंगे। ऐसे आपका जहन खुलता है अल्लाह की तौफीक से। यानी सूरत क़यामत की एक आयत है कि हमारे ही हाथ में है पढ़ाना और बयान करना। इन्ना अलैना जमअहू व बयाना। मैं कहती हूँ मैं इसकी गवाही दे सकती हूँ। अल्लाह ताला आपकी मेमोरी इतनी खोल देता है, आप एक नज़र सिर्फ एक सफ़े से गुजर जाते हैं आपको याद हो जाता है। मैं किसी हाफिज़ हैं माशाल्लाह हमारे फैमिली में आलिम भी हैं हाफिज़ में सीखे, मैंने उनके घर वालों से ये बात सुनी हुई थी कि उनका जहन इतना तेज़ है कि माँ बहनें बताती हैं कि ये बच्चा सुबह उठ के अगर अखबार खोल के देख जाता है ना तो कहते हैं मुझे पूरी अखबार याद हो जाती है सिर्फ उसकी हेडिंग से। ये कैसे हुआ? और कुरान के साथ गहरा ताल्लुक, इल्म के साथ गहरा ताल्लुक, और दुनिया की शायद मेरे ख्याल इंजीनियरिंग के बाद कई PhDs भी की हुई हैं। दीन और दुनिया अलग चीज़ नहीं, लेकिन पहले इसको तो वक्त दो। हमने जुल्म किया असल में, हमने अपने बच्चों को 4 साल में पकड़ के मॉन्टेसरी में फेंक दिया सीखो ABCD, और 10 साल का हो गया बच्चा भी उसके अलिफ बात आके मखरज ठीक नहीं है, कुरान सही नहीं पढ़ता। ये जुल्म हमने किया। अगर अपने बच्चों को हम दोनों चीज़ों को प्रायोरिटाइज़ करके सिखाते क्या चीज़ कहाँ कितनी है तो उनसे ये गलती ना होती। और जो भटकना चाहता है फिर अल्लाह शौक से भटकाता है। और याद रखिए कुछ लोग तो जान के भटकते हैं, वो तो शुक्र करते हैं कि अल्लाह ने हमें हिदायत नहीं दी, क्योंकि हिदायत पाएंगे तो ज़िंदगी फीकी हो जाएगी, पाबंदियाँ लग जाएंगी। बाज़ जवानों को शैतान सिर्फ इस वजह से हिदायत पे आते आते रोक लेता है कि नहीं अभी नहीं, सख्त हो जाएगी ज़िंदगी, ये तो कुरान तो कोई और ही रास्ता दिखा रहा है, और अभी तो मेरी मंगनी भी नहीं हुई, मेरी तो शादी भी नहीं हुई, अभी तो मैंने अपनी मेहंदी चूड़ियाँ उपटन क्या कुछ करना है, आऊँगी जब बूढ़ी होंगी अम्मी अब्बू की उम्र में फिर कुछ कर लूँगी। फिर तो शुक्र करता है बंदा कि मैं पीछे ही रहूँ, लेकिन मौत का तो वक्त मौजूद है। तो अल्लाह ताला से दुआ है कि हमें हिदायत पे चलने की तड़प लगा दे, सच्चे दिल से मांगे, तड़प के मांगे कि अल्लाह इहदिनस सिरातल मुस्तकीम, और जो चलेगा वो ज़रूर पहुँचेगा कहीं इंशाअल्लाह ताला। ये रास्ते मुश्किल हो सकते हैं लेकिन नामुमकिन नहीं। आप लोगों ने जिसकी 7वीं सीढ़ी पे कदम रखा हुआ है मंजिल दिन ब दिन करीब आ रही है, दिन ब दिन करीब आ रही है। और आप महसूस कर रहे होंगे अब सूरत मायदा के बाद थोड़ा सा आपको लाइट फील हो रहा है। ये सूरत आला नाम कितनी सॉफ्ट है, आगे देखें आप इंजॉय करेंगे। अब असल में आप कुरान को इंजॉय करेंगे। शुरू में ज़्यादा आपके ऊपर स्ट्रेस था, और आप तो ये थोड़ी सी बीच में मोटिवेशनल बातें ना करें तो हम 2-3 रुकू भी एक सबक में कर सकते हैं, और करेंगे हम इंशाल्लाह ऐसा मौका आएगा तो। लेकिन बात यह है कि हम इसको इंजॉय करें, और जो बोझ समझ के इसको लेगा ना उसका आने को दिल चाहेगा वक्त पे, और वक्त से पहले उठने को दिल चाहेगा। सारी मजबूरियां रास्ते की हट जाती हैं, शर्त यह कि मैं सिखाऊँ। मिसाल है कि मैं अपने कुलूम में पढ़ा रही हूँ, बाद आखिर में इंसान होने के नाते गला खुश्क भी हो जाता है। मैं सोचूं कि चलो वहाँ तो इतने लोगों ने औरों ने फ़ायदा उठाना है ऑनलाइन पे दिस एंड दैट, मैं इसको छोड़ दूँ, मेरा दिल ही नहीं करता। मुझे लगता है ये आयत कल मेरे से पूछेगी कि मैंने आपको ये सोच क्यों नहीं दी, या मैं आपको मोटिवेट कर सकती थी मैंने क्यों नहीं किया। तो अल्लाह ताला से दुआ है कि आसानी फरमाए। तिलावत सुनेंगे। सुभान रब्बिका रब्बिल इज्जति अम्मा यसिफून व सलामुन अलल मुरसलीन वल्हम्दुलिल्लाहि रब्बिल आलमीन।
قد نعلم إنه ليحزنك الذي يقولون فإنهم لا يكذبونك ولكن الظالمين بآيات الله يجحدون ولقد كذبت رسل من قبلك فصبروا على ما كذبوا وأودوا حتى أتاهم نصرنا ولا مبدل لكلمات الله ولقد جاءك من نبأ المرسلين وإن كان كبر عليك إعراضهم فإن استطعت أن تبتغي نفقا في الأرض أو سلما في السماء فتأتيهم بآية ولو شاء الله لجمعهم على الهدى فلا تكونن من الجاهلين إنما يستجيب الذين يسمعون والموتى يبعثهم الله ثم إليه يرجعون وقالوا لولا نزل عليه آية من ربه قل إن الله قادر على أن ينزل آية ولكن أكثرهم لا يعلمون وما من دابة في الأرض ولا طائر يطير بجناحيه إلا أمم أمثالكم ما فرطنا في الكتاب من شيء ثم إلى ربهم يحشرون والذين كذبوا بآياتنا صم وبكم في الظلمات من يشأ الله يضلله ومن يشأ يجعله على صراط مستقيم